نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت کتاب کا صفحہ نمبر 527 ٹاپک ہے متفرق قبائل سے معاہدات کہ اللہ کے نبی جس دور میں بھیجے گئے وہاں لوگ قبیلوں میں بٹے ہوئے تھے اور ایک قبیلہ دوسرے کے ساتھ نہیں ملتا تھا بہت زیادہ تفرقے بازی تھی ہر ایک اپنے آپ کو ہی حق پہ سمجھتا تھا کیسے اللہ کے نبی نے سب کو ایک جگہ جمع کیا ان سے معاہدے کیے اور آپ کو مجھے اس سے کیا ملے گا مجھے اور آپ کو اس سے یہ ملے گا کہ ہم اپنی زندگی میں کیسے فائدہ اٹھائیں ان ساری چیزوں سے کہ جو دوسرے لوگ ارد گرد چھوٹی چھوٹی ٹولیوں میں بٹے ہوتے ہیں ان سب کو کس طریقے سے جمع کیا جا سکتا ہے ان کو کیسے یونائٹ کیا جا سکتا ہے تو آئیے پڑھتے ہیں مدینہ کو ایک سیاسی واحدہ کیا ہوتا ہے یعنی یونائٹ کرنے کے لیے کہہ لیجئے مدینہ کو ایک سیاسی واحدہ بنانے اور سیاسی حکومت کی بنیاد ڈالنے کی کوششوں کے ساتھ ساتھ نبی صلی اللہ علیہ وسلم نے آس پاس کے قبائل کو ساتھ ملانے کی فکر کی دو تین بار صحابہ کی جماعتوں کو مہمات پر بھیجا دیکھیں آپ لوگ عرب لگا لیجئے اب اس مہمات کو آپ مہمات بھی پڑھ سکتے ہیں اور پتہ نہیں اور بھی کیا کچھ کر سکتے ہیں تو عرب لگیں گے ساتھ ساتھ تو انشاءاللہ جب آپ خود پڑھیں گے اس بک کو تو غلطی کی امید کم ہے انشاءاللہ ہجرت کے 12ویں مہینے یعنی سفر میں فرما روائے مدینہ یعنی جن کا فرمان مدینہ میں چلتا تھا مراد نبی صلی اللہ علیہ وسلم نے بنفس نفیس یعنی خود ودان جو مدینہ سے مکہ کی جانب قصبہ ہے اس کا رخ کیا یہاں پہنچ کر آپ نے قبیلہ بنی حمزہ یا بنی دمرہ بن بکر بن عبد مناف سے معاہدہ کیا یعنی استوار کیا ہموار کیا قبیلے کی جانب سے عمر بن فحشی الدمری نے دستخط کیے اس سے قبل مہاجرین کا ایک وفد اسی جانب کیا لفظ لکھا ہوا ہے بولیے سب عیس کے مقام تک گیا اور حلیفانہ یعنی دوستانہ تعلقات کے لیے اچھی فضا پیدا ہو گئی پھر ربیع الاول 2 ہجری یعنی ہجرت کے 13ویں مہینے نبی صلی اللہ علیہ وسلم دوبارہ بواط یہ کیا جگہ ہے یمبو کے علاقے میں آج بھی یمبو جگہ موجود ہے کے علاقے میں جوہینا کے پہاڑوں میں سے ایک کی جانب تشریف لے گئے یہاں کی آبادی سے بھی گفت و شنید کامیاب رہی اور دوستانہ تعلقات قائم ہو گئے پھر جماعت الاخرا میں بامقام ذل اشیرہ علاقہ یمبو کا ہے یہاں تشریف لے گئے وہاں بنو مدلج اور اس کے حلیف قبیلہ بنو دمرہ سے معاہدانہ روابط کے لیے گفت و شنید بہت دنوں جاری رہی ان سے بھی معاہدہ ہو گیا ہمارے پیشروں کی ایک رائے یہ ہے کہ ان معاہدات سے یہ قبیلے اور علاقے در حقیقت مدینہ کے سیاسی واحدہ کا جز بن گئے تھے اور متعلقہ علاقہ مدینہ کی سلطنت کا ایک حصہ ہو گیا تھا اس کی دلیل یہ ہے کہ معاہدات کے بعض اہم اجزاء اور بعض اصطلاحات دستوری معاہدے سے ملتی جلتی ہیں لیکن اگر بالکل ابتدائی دور کے متعلق ایسا نہ بھی تسلیم کیا جائے تو اس میں کوئی شک نہیں کہ بعد میں جوہینا سے حلیفانہ تعلقات کا ارتقا کیا ہوتا ہے ترقی یعنی تھوڑے سے زیادہ ہونا اس نہج یعنی طریقے پر جاری رہا کہ یہ لوگ دوسرے عرب قبائل سے بہت پہلے اسلام میں داخل ہوئے اور 1000 کی جمعیت نے مدینہ آ کر نبی صلی اللہ علیہ وسلم کی خدمت میں تعاون پیش کیا اور عملاً غزوات میں حصے لیتے رہے اس قبیلے کی مختلف شاخوں سے اسلامی ریاست کے معاملات کا جو ریکارڈ موجود ہے وہ اسی کی توثیق کیا ہوتی ہے اردو میں بولتے ہیں یہ بات بڑے وثوق سے کہتی ہوں وہی ہے وثوق کیا ہوتا ہے یقین تو اسی کی توثیق کرتا ہے یعنی اس کو ثابت کرتا ہے مثلا بنی الجرمس جوہینا کی ذیلی شاخ کو نبی صلی اللہ علیہ وسلم نے امن و سلامتی کا تحریری پروانہ عطا کیا تحریری پروانہ کیا ہوتا ہے ریٹن پرمیشن تحریر یعنی ریٹن اور پروانہ پرمیشن بنی شمح یا شنح جوہینا کی ایک ذیلی شاخ تھی ان کو ان کا پورا علاقہ بطور جاگیر مستقل طور پر سپرد کر دیا اسی طرح اوسجا بن حرملہ جوہنی کو اس کے مسکن یعنی گھر ذوالمرہ ساحل کی جانب ایک علاقہ اس کے قریب جاگیر کی اجازت دے دی یعنی اجازت نامہ دے دیا ابو بصیر اور ان کے ساتھیوں کے لیے جب معاہدہ حدیبیہ کی وجہ سے مدینہ جانے کا موقع نہ رہا تو وہ مکہ سے ہجرت کر کے اسی ساحلی علاقے میں آگئے تھے۔ عین ممکن ہے کہ اجوسہ جیسے سرداروں کی حمایت بھی انہیں حاصل رہی ہو اور وہ مقامی لوگوں کے تعلقات ہی سے قریشی قافلوں کی مزاحمت کرتے ہوں۔ تعلقات اور آگے بڑھے، میل جول کی وجہ سے دعوت کا کام جاری رہا تو اس کا نتیجہ یہ ہوا کہ قبائل بحیثیت مجموعی اسلامی تحریک کے جھنڈا اٹھانے والے یعنی علم بردار بن گئے۔ عقبہ جوہنی کی بیعت اسلام کا حال ہمارے سامنے ہے۔ نبی صلی اللہ علیہ وسلم کے دور آخر میں ایک نیا اجازت نامہ امن یعنی پروانہ امن بنی جرمز بنی الحرقہ اور عمر بن معبد جوہنی کے نام جاری ہوا، جس میں دو شرائط ہیں جو مسلم قبائل پر عائد ہوتی تھیں، یعنی نماز و زکوٰۃ کی پابندی، خمس کی ادائیگی، مخالفین اسلام سے انقطاع۔ انقطاع کیا ہوتا ہے؟ منقطع ہونا، تعلقات کا ختم ہو جانا۔ قرضوں کے سود کا ترک ان کے لیے لازم قرار دیا گیا۔ مدینہ میں قبیلہ جوہنہ کی نام کی مسجد بھی دور نبوت میں بن گئی تھی۔ اس سے یہ ظاہر ہوتا ہے کہ خاصی تعداد میں جوہنی لوگ اسلامی جماعت میں شامل ہو کر مدینہ آئے ہوں گے۔ بنو غفار ان چند قبائل میں سے ہیں جنہوں نے بڑی تعداد میں بہت پہلے اسلام قبول کیا۔ یہ قبیلہ اپنے مثالی نوجوان حضرت ابو ذر کی دعوت سے متاثر ہوا۔ جنگ بدر کے قریب زمانے میں اسی قبیلے کے لوگوں نے نبی صلی اللہ علیہ وسلم سے معاہدہ کیا، جس کی بنیاد یا اساس اس جملے پر ہے، کیا؟ انہم من المسلمین وعلیہ ما علی المسلمین، یعنی وہ مسلمانوں میں سے ہیں اور اسی چیز پر ہیں جس پہ مسلمان ہیں۔ ہماری رائے میں اگرچہ اس کے ایک جز میں اس قبیلے کے غیر مسلم عناصر کا لحاظ رکھا گیا، لیکن فی الحقیقت یہ قبیلہ گویا مدینہ کی حیت اجتماعیہ۔ حیت اجتماعیہ کیا ہوتی ہے؟ اجتماعی شکل، یعنی پورا مدینہ ان چھوٹی چھوٹی چیزوں سے مل کر بنا۔ یہ قبیلہ گویا مدینہ کی حیت اجتماعیہ کا جز بن گیا، اور کوئی وجہ نہیں کہ اس کے علاقے کو مدینہ کے زیر نگین نہ سمجھا جائے۔ بنو دمرہ، جس کی بہت سی شاخوں میں سے ایک بنی غفار کی شاخ تھی، اسی کا ایک ذیلی قبیلہ بنو عبد بن ادی بھی تھا، جس کا قیام حدود حرم میں تھا۔ اس شاخ نے قریش سے مجبورانہ تعلق مصالحت کے باوجود مسلم حکومت سے دوستانہ تعلقات استوار کیے۔ صرف قریش کے خلاف جنگ میں شامل ہونے سے استثنا کیا ہوتا؟ ایگزیمپٹ، یعنی اس سے الگ ہو جانا، استثناء حاصل کر کے بقیہ ہر لحاظ سے نبی صلی اللہ علیہ وسلم کے ساتھ دوستی کے تعلقات یعنی حلیفانہ رابطہ جوڑ لیا۔ قبیلہ فرینہ مدینہ سے صرف 20 میل کی دوری پر فرا کی سمت میں شمال کی جانب، یعنی شمال مغرب، اور یہ رائے کن کی ہے؟ ابو یوسف صاحب کی ہے، شمال مغرب میں آباد تھا۔ 5 ہجری میں یہ قبیلہ حلقہ اسلام میں شامل ہوا، لیکن ان سے حلیفانہ تعلقات لازماً ان کے ہمسایہ قبائل کے ساتھ ہی ساتھ آغاز پا چکے تھے۔ اس قبیلے کے ایک سردار بلال بن حارث کو قبیلہ یا قبیل کی سونے کی کانیں نبی صلی اللہ علیہ وسلم نے بطور جاگیر عطا فرمائی، چنانچہ ایک حالیہ کھدائی میں یہاں کے قبرستان سے جاگیر کے فرمان کا کتبہ ملا ہے۔ فتح مکہ کے بعد سردار مذکورہ، یعنی وہ سردار جس کا ذکر ہو رہا ہے، اس کو بہت سی زرعی زمین بھی بطور جاگیر دی گئی۔ ان باتوں سے یخص ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے کتنی زیادہ توجہ ساحلی علاقے کے قبائل پر صرف کی، کیونکہ سیاسی جغرافیہ کے لحاظ سے یہ خاص کلیدی مقامات پر قابض تھے۔ اسی کے ساتھ ساتھ جاگیروں کے فرامین یہ ظاہر کرتے ہیں کہ یہ علاقہ شروع ہی میں ان قبائل کے قبول اسلام سے قبل حکومت مدینہ کی سرزمین سے سیاسی طور پر مل چکا ہے، یعنی ملحق۔ ملحق کا کوئی لفظ ہے اردو میں؟ اور الحاق، جی، جڑا ہوا، ملا ہوا ہے۔ قبیلہ غطفان کے ایک شاخ بنو اشجو تھے، یہ بھی تجارتی شاہراہ کے متصل یعنی ملے ہوئے علاقے میں آباد تھے۔ شاہراہ کی ناکہ بندی سے جب قریشی سلسلہ تجارت رک گیا تو ان کی معاش پر ان کا اثر پڑا، کیونکہ یہ کاروانوں کی خدمت کر کے کمائی کر لیتے تھے۔ معاشی بحران سے مجبور ہو کر ان کا وفد مدینہ پہنچا، اور مارکہ خندق سے قبل ہی انہوں نے اسلام قبول کر کے معاہدہ استوار کیا۔ ان کی طرف سے معاہدے پر دستخط نعیم بن مسعود نے کیے۔ نعیم بن مسعود تو چند ساتھیوں سمیت عین غزوہ خندق کے دوران میں اسلامی تحریک کے دائرے میں آئے، اس لیے معاہدے کے وقت سارا قبیلہ اسلام میں داخل نہ ہوا۔ تاہم اس معاہدے کی بنیاد اس فکرے سے واضح ہوتی ہے کہ خالفہ علی النصر و النصیحہ، یعنی حمایت و نصرت اور خیر اندیشی اور خیر سگالی کے وسیع تعلقات استوار ہوئے۔ اسی قبیلے کے ایک شاخ بنو عامر بن اکرمہ نے قافلوں کے پڑاؤ کا کاروبار چلانے کے لیے استحقاق حسوسی، یعنی خصوصی حق طلب کرنا، اس کی اجازت نبی صلی اللہ علیہ وسلم سے حاصل کی۔ इस शाख के एक सरदार को भी गज़वे खंदक से कबल जागीर दी गई। अब ये सारी बातें जो मैंने आपके सामने इकट्ठी पढ़ दी, बीच में नहीं रुकी, वजह क्या थी? क्या आपको इन कबाइल के नाम से कोई दिलचस्पी नहीं, इनके इलाकों से कोई दिलचस्पी नहीं? लेकिन जो इतनी बात पढ़ने के बाद जो समझ आती है वो क्या है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की नब्ज हालात पर थी। यानी एक जीरक, एक अकलमंद, जीनियस लीडर और ज़िम्मेदार और बड़ा कौन होता है जो किसी मामले को ओवरलुक ना होने दे। याद रखिए कि एक उर्दू का बहुत ही मारूफ मुहावरा है, आँख ओझल पहाड़ ओझल, तिल की ओट में पहाड़। ये क्या, जो चीज़, जो फील्ड, जो शोभा, घर का वो कोना जो आपकी नज़रों से ओझल हो जाए, आप देखेंगे वहाँ मैस शुरू हो जाएगा। होता कि नहीं? आप किचन में काम करते हुए अगर किसी एक कैबिनेट को या ड्रॉ को ठीक करना छोड़ दें, उस पर तवज्जो ना करें, एक दिन आपको उसके अंदर रखी हुई चीज़ें भी नहीं मिलेंगी। क्लोज़ेट में चीज़ें डाली जाएं, निकाली जाएं, रखें, करें, आपको नज़र ही नहीं आएगा। लेकिन जिस चीज़ को आप हर हफ्ते में एक दफ़ा हाथ लगा लें, इवन आपको पता लग जाता है कि आपके पास है क्या। कई दफ़ा घर में ऐसा नहीं होता कि चीज़ें पता लगती ही नहीं कि हैं और होती हैं? कभी हम सोचते हैं होगी, होती नहीं है। तो ज़िंदगी का असूल बनाएं, थोड़ा काम करें या ज़्यादा करें, आउट ऑफ कंट्रोल ना हो। आपका कंट्रोल आपकी चीज़ों से नहीं हटना चाहिए। ये ऐसी है जैसे ड्राइविंग, लोग कहते हैं स्लो ड्राइविंग सेफ है, लोग कहते हैं स्लो ड्राइविंग सेफ है, फास्ट ड्राइवर जो हैं वो बहुत ख़तरे में होते हैं। देखिए, स्लो और फास्ट की बात नहीं है। जिस ड्राइवर की पूरी नब्ज़ या जिस ड्राइवर का कंट्रोल गाड़ी पे होगा, तेज़ हो या हल्की, वो सिक्योर है। और हल्की चलाने वाला भी जाकर ठोक देगा अगर उसका कंट्रोल नहीं है। तो कभी ज़िंदगी में किसी चीज़ को साइड पे ना रखें। अब ये चूँकि ताल्लुकात और इनकी बातें हो रही हैं ना, हम सफाई की, सुथराई की, घर की चीज़ों की ना करें, आज यहाँ बैठकर अपने आप से एक सवाल करें, ख़ानदान का कौन सा शख्स है जो मेरी नज़रों से उझल है इस वक्त? सोचा ही नहीं कभी, है भी, ज़िंदा भी है, नहीं है, खुश है कि नहीं, मेरे उससे कोई ताल्लुकात अच्छे हैं कि नहीं, कहीं मैंने उसका दिल तो नहीं दुखाया, बैठ कर सोचें। यकीन करें कोई ना कोई ज़रूर होगा। आप नियत कीजिए कि मैंने उससे रब्ता रखना, जाने की शर्त नहीं होती। आज तो रब्ते इतने आसान है, एक क्लिक करें कहाँ से कहाँ लोग आपके रब्तों में आ जाते हैं। ज़रूरत इस बात की है कि हम इस चीज़ की अहमियत को समझें। याद रखिए, दिन ब दिन हमारे इंसानों से भी ताल्लुकात कमज़ोर होते जा रहे हैं और हम बहुत सारी चीज़ों में सेल्फ सफिशिएंट फील करते हैं। मुझे नहीं किसी की ज़रूरत, नहीं मुझे शर्म आती है, मुझे ये है, मुझे वो है। भाई, आपको इंसान की ज़रूरत पड़ेगी ना, मुझे भी पड़ती है, आपको भी पड़ेगी। मैं को नहीं, बर्फ़ है, किसी नहीं, मैं खुद ही चलती हूँ। अच्छा, नहीं मेरे से नहीं, मैं किसी को नहीं बुलाती, हाँ मेरी वजह से किसी को तकलीफ़ हो, भाई दीजिए तकलीफ़, यही रब्ता है। जब किसी से ताल्लुकदारी होती है तो उसी में तो आप देखिए कि एक दूसरे के साथ अपना मान भी रखते हैं। आज दिन ब दिन लोग इतने तकल्लुफात और झूठी अना के बीच में पड़ गए कि बाज़ दफ़ा बच्चे माँ बाप का एहसान नहीं लेते, बीवियाँ शौहरों का नहीं लेती। हम खुद पढ़ेंगे, हम खुद पे करेंगे, हमारी अपनी ज़िंदगी है, गलत तरीका है। इस्लाम यही सिखाता है कि दूसरों के साथ रहकर जीना सीखो। अब आगे देखते हैं कि आपने और क्या किया। कबीला गितफान की एक शाख बनु अशजो थी। पढ़ें ज़रा इस जुमले को, नाम क्या है? बनी अशजो। इस नाम को सुनते ही कोई सहाबी ज़हन में आता? चलिए अभी आगे देखेंगे आप। कौन सा कबीला था? गतफान। इनको क्या कहते थे लोग? गतफानी। शाख का नाम था बनु अशजो। ये भी तिजारती शाहराह से मिला हुआ इलाका था। शाहराह की नाकाबंदी, नाकाबंदी क्या होती है? रास्तों को ब्लॉक कर देना। शाहराह की नाकाबंदी से जब कुरैशी सिलसिला तिजारत रुक गया तो इनकी माश पर इसका असर पड़ा। ज़ाहिर है कि लोग फिर कारोबार नहीं कर पा रहे थे क्योंकि ये कारवानों की खिदमत करके कमाई कर लेते थे। माशी बहरान से मजबूर होकर इनका वफद मदीना पहुंचा और मार्के खंदक से कबल ही उन्होंने इस्लाम कबूल करके माहदा उस्तवार किया, यानी माहदे को। अब हम इन चंद हलीफाना राबतों का जिक्र करते हैं जो गज़वे खंदक के बाद कायम हुए। गज़वे खंदक जंग की क्या अहमियत है, किसी को पता? एक बहुत बड़ा जुमला बोला था अल्लाह के नबी ने इस जंग के मौके पर, अब तुम नहीं हम आएंगे। यानी ये जुमला बीसियों बार मैंने तफसीर में भी बोला और सीरत में भी। गज़वे खंदक तक की जंगें दिफाई जंगें थी, डिफेंसिव वॉर्स थी। पहल मुसलमानों ने नहीं की, याद इल्ज़ाम है कि अल्लाह के नबी बहुत वॉरियर थे और आपने बहुत जंगें लड़ी। नहीं, हमेशा उन्होंने पहल की, तो क्या आप खड़े रहते? आइए हमें मार चाहिए, हम बड़े डिसेंट लोग हैं। नहीं, बट गजवा खंदक के बाद अल्लाह के नबी ने चैलेंज दिया था कि अब तुम नहीं हम आएंगे, और ऑफ कोर्स ये तो होगा एक दिन, तो फिर इंसान ये बात कहता है। तो लिहाजा गजवा खंदक के पहले के हालात मुसलमानों के डिप्रेसिव हालात थे, मुसलमान परेशान थे, तकलीफें थी, सो मैनी प्रॉब्लम्स थे, लेकिन इसके बाद हालात बिल्कुल बदलते जाएंगे। कबीला खुजाया यमन की कहतानी नस्ल से ताल्लुक़ रखता था और बहुत सी शाखों पर मुश्तमिल था। ये लोग मक्का के इर्द गिर्द फैले हुए थे। बनी मुस्तलक के अलावा इस कबीले की अक्सर शाखें मुसलमानों से अच्छे रवाबित रखती थीं। इसकी एक वजह यह भी हुई कि जनाब अब्दुल मुत्तलिब ने इनके साथ मुस्तकिल दोस्ती यानी हलीफी रखी हुई थी। इस कबीले ने माहदे हुदैबिया की गुंजाइश से फ़ायदा उठाकर अलल एलान कुरैश को छोड़कर मदीना की इस्लामी हुकूमत से दोस्ती कायम कर ली। इसी वास्ते की बिना पर एक तरफ तो इस कबीले ने जंग अहज़ाब के लिए कुरैश की तैयारियों की इत्तला नबी सल्लम को पहुँचाई, और दूसरी तरफ नबी सल्लम ने भी फ़तेह मक्का से कबल इनको एक मकतूब यानी ख़त में इत्मीनान दिलाया था कि इनको कोई ख़तरा नहीं होगा। ये भी देखिए होता है फ़ायदा, जब किसी से आपका रब्ता होता है तो फिर वो दुश्मन के खिलाफ आपकी मदद करता है। नीस इत्तला दी गई थी कि बनु कल्लाब और बनु ख्वाजन ने इस्लाम कबूल कर लिया है, लेकिन वक्त आने से कबल ये बनु बकर के जुल्म व सितम का निशाना बने और इनकी मजलूमी ही फतेह मक्का की मुहर्रिक बनी। मुहर्रिक वजह, हरकत का जरिया बनी। खुजाया की एक शाख बनु असलम थे। इनके नाम नबी सल्लम का जो परवाना यानी इजाजत नामा मिलता। देखिए आप आज के दौर में ये परवाने को पता क्या लिख सकते हैं? वीज़ा। आप इस मुल्क में आ सकते हैं, जा सकते हैं, आपको यहाँ परवाना मिल गया। अब वो पहले वीज़ा होता है, फिर वो कार्ड बन जाता है, फिर उसके बाद पासपोर्ट बन जाता है। तो ये सारे जो हम पढ़ रहे हैं ना, अल्लाह के नबी ने उस इस्लामिक रियासत यानी मदीना या उसके इर्द गिर्द रहने के वीज़े दिए हुए थे। वो पासपोर्ट्स थे कि तुम इस मुल्क में अमन चैन के साथ रह सकते हो। के किस्म का आपके ये नबी सल्लम की खारिजा पॉलिसियाँ, आपकी दूसरों के साथ क्या डीलिंग्स होंगी, और ये हम सबको भी इसमें बहुत सारी अमल की बातें मिल रही हैं। खुजाया की एक शाख बनो असलम थे। इनके नाम नबी सल्लम का जो इजाज़त नामा मिलता है, इससे ज़ाहिर होता है कि ये लोग नस्बता पहले ही से इस्लाम में दाखिल और इस्लामी रियासत के ज़ेर नगीन हो गए थे। इनमें से कुछ तो मदीना में हिजरत करके आ बसे थे। इस ख़ानदान के सरदार अल हुसैन बिन औस को नबी सल्लम ने जागीर भी अता की थी, जो हलीफाना ताल्लुकात की मोहकमी की दलील भी है, और इससे मुतल्लिका इलाके का इलहाक मदीना से होना भी मुतबादिर। जी, जो लफ्ज़ है ना इसमें बदर है, बिल्कुल ऐसे ही है। यदि मुराद है कि ये कह लीजिए कि इसकी वजह से ताल्लुकात और ज़्यादा मजबूत हो गए। तबूक के शुमाली इलाके में जुजाम, कुदाया और अजरा के कबाइल आबाद थे, जिन्होंने अपने मुखालिफाना रवैये से खासी मुश्किलात इस्लामी हुकूमत के लिए पैदा की थी। इन लोगों ने मदीना के सफ़ीर को लूट लिया था। फिर तादीबी, तादीबी क्या होता है? अदब सिखाना, यानी कभी कहते हैं ना इसको ज़रा सीधा करने के लिए थोड़ा सा डांटो, ये मुराद है। तादीबी मुहिम इनके खिलाफ भेजी गई। इस मुहिम की जद में गलती से बाज़ बेकसूर लोग भी, बस ये लोग मदीना में फरियाद लेके आए और तलाफी की गई। इस तरह ताल्लुकात की राहें भी खुलीं। नबी सल्लम की दस्तावेजात में एक मकतूब रुफाया बिन जैद जुजामी के नाम मिलता है, जिसमें बड़ा भारी अल्टीमेटम है। इस सरदार को मुखातिब करके इसकी सारी कौम को आगाह किया गया कि या तो वो इस्लामी दावत को कबूल करके अल्लाह और रसूल की जमात में शरीक हो जाए, वरना रू गर्दानी करने की सूरत में 2 महीने की अमान है, यानी 2 माह तक वो रह सकता है। हालात का इस नहज से इर्तका तरक्की करना बिलाहर जिस सूरत पर मुंतज हुआ, मुंतज क्या, नतीजा खेज, यानी उसका यह नतीजा निकला, वो ये थी कि नबी सल्लम की तबूक से वापसी पर 9 हिजरी मालिक बिन अहमर जुजामी ने मदीना में आकर आपसे मुलाकात की और परवाना हासिल किया। इस परवाने में जो शराइत दर्ज हैं, जो मामूलन सिर्फ इस मुस्लिम कबाइल के लिए होती थी, यानी इन लोगों ने इस्लाम कबूल कर लिया था, इसी तरह कुदाया का एक सरदार बरीदा बिन अल हसीब किसी मुहिम के दौरान में हजूर सल्लल्लाहु अलैहि वसल्लम से मदीना के बाहर ही मिला, और इसने अपनी कौम की तरफ से कबूल इस्लाम का कॉल देकर परवाना हासिल किया। 6 हिजरी में कबीला कल्ब की तरफ से नबी सल्लम ने अब्दुर्रहमान बिन औफ को एक दावती मुहिम पर भेजा। ये नोट कीजिए, दावती मुहिम, यानी आप लोगों को इसलिए भेजा करते थे कि जाकर गैर मुस्लिमों को इस्लाम की दावत दें। नतीजा हसब मंशा निकला, यानी जो आपकी इरादा था, जो आपकी उम्मीद थी, वैसा ही हुआ, और सरदार ने इजहार वफादारी और इस्तेहकाम रब्ता के लिए अपनी बेटी का निकाह अब्दुर्रहमान बिन औफ से कर दिया। اسی طرح بارگاہ نبوی سے ایک پروانہ، قلبیوں کے نو مسلم سردار حارثہ بن قطن کے نام جاری ہوا، جو دمۃ الجندل کے قرب و جوار کے قلبیوں سے متعلق ہے. خود عقیدر والی دمۃ الجندل تھا، یا آپ اس کے ساتھ یاد ہے ایک واقعہ، شیر آ گیا تھا اور کھا گیا تھا، یہ وہی شخص ہے. عقیدر کون تھا؟ دمۃ الجندل شہر کا والی یعنی حکمران تھا. اس سے معاہدہ ہوا. اختلاف روایات ہے کہ کیا وہ اسلام لایا یا پھر بغیر اسلام لائے، جزیہ دینے کی شرط پر سرداری پر بحال رکھا گیا. بہرحال بعد میں اس نے اپنے اسلام یا معاہدہ اطاعت سے انحراف کیا اور حضرت خالد کے ہاتھوں قتل ہوا. بعد میں اس کے قلعے اور افتادہ زمینوں کو اسی قلبی سردار حارثہ بن قطن کی تحویل میں دیا گیا. اہل طائف کے عمومی قبول اسلام سے قبل سرد بن عبداللہ یمنی اسلامی تحریک کے علم برداروں میں آ ملے. نبی صلی اللہ علیہ وسلم نے ان کو اس علاقے میں فوجی کاروائیوں کے لیے کمانڈر مقرر کیا. نبی صلی اللہ علیہ وسلم ہی کی اجازت سے انہوں نے جرش کے قلعے کا محاصرہ کیا، جو معاہدہ صلح پر پورا ہوا. مصالحت کے بعد یہاں کی گورنری ابو سفیان رضی اللہ عنہ کو سونپی گئی. بنو عز جو عمان شہر میں آباد تھے، اور عبید اور جعفر نامی دوش خاص ان کے رئیس تھے. ان کی طرف عمر بن العاص حضور صلی اللہ علیہ وسلم کا نامہ دعوت لے کے 8 ہجری میں گئے. انہوں نے اسلام قبول کر لیا. ہم نے ان قبائل کا تذکرہ اگلے پیجز کے لیے رکھا، جنہوں نے عام الوفود میں بطور خود مدینہ میں وفود بھیج کر اسلام قبول کیا، یا کم سے کم حکومت مدینہ کی سیاسی اطاعت اختیار کی. اس کے علاوہ فوجی کارروائی کے نتیجے میں جہاں کہیں کسی گروہ نے اطاعت قبول کرنے یا مصالحت کرنے کی خواہش کی، وہاں فوراً اس کے لیے راستہ دیا گیا. مدینہ کی مستقل اصولی پالیسی یہ تھی کہ جو محارب بھی صلح کا خواہاں ہو کا خواہش امن کا احترام کیا جائے گا. چنانچہ کئی قبائل میدان جنگ میں اترنے کے بعد یا تو سیاسی اطاعت اختیار کی یا اسلام قبول کیا. اس سلسلے کی ایک نمایاں مثال خیبر اور اس سے ملے ہوئے علاقے کے یہود کی ہے، کہ وہ مفتوح ہونے پر جب انہوں نے وہیں رہنے کی درخواست کی تو شرائط طے کر کے ان کو رکھ لیا گیا. اسے پتہ چلتا ہے کہ کس کے ساتھ کیا سلوک کرنا ہے، یہ بھی بڑی حکمت کی بات ہے. اور اللہ کے نبی صلی اللہ علیہ وسلم میں یہ بدرجہ اتم موجود تھی کہ کس کے ساتھ کیسے ملنا ہے. ان سارے واقعات کو سامنے رکھیے تو ماننا پڑتا ہے کہ تصادم کیا ہوتا ہے؟ ٹکراؤ. تصادم سے بچ کر دوستی کے تعلقات پیدا کرنا حکومت مدینہ کی سرگرمیوں کا ایک اہم ترین شعبہ تھا، اور نبی صلی اللہ علیہ وسلم اور آپ کے رفقاء نے بہت ساری مہمات اسی شعبہ کار کے لیے اٹھائیں اور کئی سفر کیے. یہ سرگرمیاں اسلامی ریاست کے امن پسندانہ نقطۂ نظر کا بڑا بین ثبوت ہیں. پھر اس معاملے میں نبی صلی اللہ علیہ وسلم نے ایک اصولی اور نظریاتی ریاست کے تقاضے سامنے ہونے کے باوجود پالیسی میں یہاں تک وسعت رکھی کہ اسلام نہ لانے والے قبائل کی طرف سے محض سیاسی حلیفی کو بھی قبول کر لیا، اور متعدد صورتوں میں غیر مسلم سرداروں اور حاکموں کو اپنی طرف سے معمور یا بحال فرمایا. مدعا یہی تھا کہ تصادم کے مواقع کم سے کم رہ جائیں. بات کا یہ فیصلہ تو بہت سارے تلخ تجربات کی روشنی میں کیا گیا کہ کم سے کم جو سرزمین اسلامی تحریک کے گھر کی حیثیت رکھتی ہے، اس کے ماحول کو پاک اور پرامن رکھنے کے لیے اسے مخالف عناصر سے خالی کرا لیا جائے، ورنہ ان کی غدارانہ حرکات سارے کام کا ستیہ ناز کر دیں گی. کیونکہ آپ دیکھیے کہ اگر اندر ایسی غلط چیزیں ہوں تو پھر ترقی رک جاتی ہے. اوپر کے روابط، اب یہ موضوع پورا ختم ہو رہا ہے اور اس پہ چند جملوں میں تبصرہ ہے. اوپر کے روابط کا تجزیہ کر کے دیکھے تو یہ حقیقت بھی سامنے آتی ہے کہ جہاں کہیں اسلام پہنچتا وہاں سے مدینہ کو سیاسی اطاعت خود حاصل ہوتی. یہ نوٹ کریں، یعنی آپ ایسی کہہ لیجئے جیسے دنیا میں کہیں بھی کوئی مسلمان ملک بنتا تو مدینہ کے رولز، وہاں کا لا اینڈ آرڈر وہاں جاتا. آج بھی ایسے ہی ہے نا دنیا میں کئی جگہ، کچھ ملکوں کو ایک مینوپلی مل جاتی ہے، وہ اپنے لاز کو لیتے ہیں. جیسے آج بھی اگر آپ دیکھیں تو پاکستان میں برٹش لا ہے، تو وہ ابھی تک ہم اندر دیکھیں تو انہی کے ماتوب ہیں، لیکن مدینہ کو اللہ کے نبی نے اتنا اسٹرانگ کر دیا تھا. یہ ایسے ہی ہے جیسے ایک مین برانچ ہوتی ہے، مین انسٹیٹیوٹ ہوتا ہے، پھر سائڈ کی کوئی برانچ بنتی ہے تو وہ پھر اس سے خود بخود جڑ جاتے ہیں. اسی طرح جہاں کہیں سیاسی حلیفی کا تعلق قائم ہو گیا، وہاں بھی کچھ ہی مدت میں اسلام کا پرچم لہرانے لگا. اس کی وجہ ظاہر ہے کہ قبائل کا جب مدینہ سے میل جول بڑھتا ہوگا تو اسلامی نظریہ حیات آنکھوں سے دیکھ کر متاثر ہوتے ہوں گے. نیز ان کے اندر تحریک کے کارکنوں کو دعوتی کام کرنے کے لیے پرامن فضا حاصل ہوتی گئی. دین و سیاست کی یہی وحدت تھی جس نے 10-12 لاکھ مربع میل علاقے کو چند برس میں اسلام کے رنگ میں رنگ دیا. یاد رکھیے گا، پالیسیز ہوتی ہیں، انسانوں کا تزکیہ ہو، منجھے ہوئے کھڑے ہوئے لوگ، ٹھکے ہوئے لوگ، اور رولز ہوں خوبصورت، لوگ ایسے جو ان رولز کو مانیں اور رولز ایسے جو انسان دوست ہوں، اس سے زیادہ خوبصورت آرگنائزیشنل پلان نہیں ہو سکتا. اور یہ دونوں اللہ کے نبی نے مدینہ میں قائم کر کے دکھایا. کچھ جگہ ہیں نا رولز بڑے اچھے ہوتے ہیں، لوگ مانتے ہی نہیں، فائدہ ہوگا؟ کوئی فائدہ نہیں ہے. آپ 10 رول بنا لے، کسی نے ماننا ہی نہیں، تو آپ کے سارے رولز آپ کے ہاتھ میں، آپ کو مبارک، رکھیے اپنے پاس. دوسری صورت ہے کہ بہت زیادہ اسپیسیفیکیٹڈ قسم کے کوئی رولز نہیں بنے ہوئے، بٹ لوگ بڑے متی ہیں، عقل بھی استعمال کرتے ہیں، ان کو پتہ ہے کہ یہ چیز ایسے وہ ایسے، وہ مان جائیں گے. اچھے لوگ زیادہ اہم ہیں، اچھے رولز اور اچھے لوگ مل جائیں، اس کا نام ترقی ہے. جو دوسروں سے کہیں وہ خود سے بھی کہیں، جو دوسروں سے منوائیں وہ خود سے بھی منوائیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کی کامیابی یہی تھی کہ آپ نے ایسا ہی گروہ تیار کیا تھا.